जब हकीकत मलबे में से सर उठाती है तो बहुत सी चीजें अपनी अहमियत खो देती हैं। हमने कोशिश की है कि हकीकत जैसी है वैसे ही बयान करें और जानते हैं कि इसको बयान करके बहुत से लोगों के एहसासात को जख्मी करेंगे, क्योंकि उरिया हकीकत का चेहरा अक्सर बहुत बुरा होता है। शायद इसराइल को यह हक हासिल हो कि दूसरों को अदालत के कटहरे में खड़ा करे और उनको सजा दे, लेकिन किसी को भी ये इख्तियार नहीं कि वो यहूदी अवाम को और इसराइली हुकूमत को सजा दे। आरियन शारोल, साबिक इसराइली वजीर आजम। फातिमा को यह पसंद नहीं कि इस कमरे से बाहर होने वाली जंग के बारे में सोचे। इस वक्त वो सिर्फ ये सोच रही है कि इसकी मगमूम फैमिली को इसकी सालगिरह की वजह से कुछ खुशी नसीब हो जाए। 19 जुलाई सन 2006 के दिन एक इसराइली क्लस्टर बम ने अहमद अली, जो कि जनूब लुबनान के इलाके बलीदा के रिहायशी था, के घर को निशाना बनाया। इस बम ने घर के अंडरग्राउंड फ्लोर की छत को तबाह कर दिया। इस अंडरग्राउंड फ्लोर में 12 अफराद ने पनाह ली हुई थी, जिनमें से आधी तादाद बच्चों की थी। ये बम उनके चेहरों के सामने फटा। इस साल बलीदा में फलों की फसल को जल्दी उतार लिया गया और अपनी जगह को मौत के लिए खाली कर दिया गया ताकि वो इसके फल उतारें। सन 2006 के मौसम गर्मा में जंग की निशानियां इस तरह थीं कि आंखें इसको ना देख सकीं और तमाम रास्ते एक सख्त लड़ाई पर खत्म हो रहे थे। जब मकावमत लुबनान ने 12 जुलाई को शौबा के गजबशुदा इलाके में अपने मिशन को अंजाम दिया और 8 इसराइलियों को हलाक करके 2 फौजियों को अपना असीर बना लिया, ऐसा लगा कि तरफीन ने अपनी बरसों पुरानी लड़ाई लुबनान की जंग को वापस पा लिया हो।
उस राह की आजादी के वादे को पूरा करने के लिए मकावमत इस्लामी ने आज सुबह
जो उस राह हमारे पास हैं, वो कभी अपने वतन वापस नहीं जा सकते सिवाय एक रास्ते के, और वो है इनडायरेक्ट मुजाकरात और उस राह का तबादला और बस। हुकूमत मेरी सदारत में इस बात का मुसम्मम इरादा रखती है कि अपनी तमाम कुव्वत के साथ अपनी ख्वाहिशात को पूरा करेगी। कोई चीज हमारे रास्ते में रुकावट नहीं बन सकती। हमारे इस जंगी मिशन को शिकस्त खुर्दा और नाकाम नहीं होना चाहिए। इसराइली हुकूमत का मुस्तकबिल इससे मुंसलिक और यह हमारी आवाम के लिए एक अहम इम्तिहान है। हमने सोच लिया है कि इस जंग में जरूर कामयाब होंगे। इसराइल को यह हक हासिल है कि वो अपना दिफा करे। हर कौम पर यह लाजिम है कि टेररिस्ट अटैक्स का मुकाबला करे।
कोई चीज इसराइली हमलों का मुकाबला नहीं कर सकती। इतनी सी बात है, कोई भी चीज हमारे सामने नहीं रोक सकती।
दो कैदी फौजी पूरे मुल्क के बदले, ये वो मसावात है जो इसराइली वजीर आजम एहोद ऑलमर्ट ने बनाई, जो कि गजा में अपनी फौजियों के कैद होने पर फंसा हुआ था। इस जंग के पहले दिन से एक तरफ जॉर्ज बुश ने यूरोप के सफर में अपनी पहली मंजिल जर्मनी में एक पार्टी अरेंज करवाई। इस हालत में जब अरबी और इलाके की हुकूमतों के इख्तलाफात की फिजा गर्म थी, दूसरी तरफ ऑलमर्ट जंग को मजीद बढ़ाते हुए ये चाह रहा था कि न्यू मिडिल ईस्ट के जन्म का जश्न मनाए। एक आरामदेह मौसम में गर्मा से लेकर उस खबर तक जो अखबारात में शाया हुई थी, अहमद अली की फैमिली और क्लस्टर बमों की कहानी उसी तरह जबानों पर भी रहेगी। हमने वहां अमेरिकन ह्यूमन राइट्स के वॉच ग्रुप को देखा। वो बैरूत में वाकई रफीक हरारी हॉस्पिटल में आए हुए थे ताकि अपनी रिपोर्ट्स को मुकम्मल करें। तमाम हमले बहुत जालिमाना थे। सब ने सुना कि पहले एक आवाज आई और फिर कुछ गिरा। खौफ ने हम सबको अपने घेरे में लिया हुआ था कि क्या हुआ है। कोई ऐसी चीज ना हो जिसका इंसान तसव्वुर भी नहीं करना चाहता। तकरीबन 2 मिनट इतनी तबाही ला सकता है। بہت شدید بمباری تھی، اس لیے کہ جب بم گرا تو بہت خوفناک تھا۔ جب انہوں نے ہم پر حملہ کیا تو سب نے یہ دعا کی کہ اللہ ہماری مدد کر، اللہ ہماری مدد کر۔ اس کے بعد مجھے کچھ سمجھ نہ آیا سوائے اس کے کہ کوئی گرم چیز میرے سر سے گر رہی ہے۔ مجھے کچھ نظر نہیں آ رہا تھا کہ میرا پورا جسم سن ہو گیا تھا۔ ماں، ماں، اپنی ماں کو پکار رہی تھی۔ ماں نے کہا، میں یہاں ہوں۔ میں نے کہا، اچھا، اب کہاں ہو؟ اس نے کہا، میں یہاں ہوں، لیکن وہ دوسرے کمرے میں تھی۔ اس نے کہا، میرے دونوں پاؤں کٹ گئے ہیں۔ کیا بتاؤں بیٹا کہ میرے داماد کے دونوں پاؤں کاٹ دیے۔ ہمارا جسم بھی زخموں اور درد سے بھرا ہوا ہے۔ کیا بتاؤں بیٹا، ہم نے کیا جھیلا ہے، ہم نے کیا کیا تھا۔ ہم جانتے ہیں کہ زخمیوں کے مطابق کلسٹر بم بلیدہ کے گاؤں میں استعمال ہوئے ہیں، اور گاؤں میں چھوٹے دھماکے بھی دیکھے گئے ہیں۔ ان خطرناک اسلحوں کا استعمال نہایت بے شرمی ہے۔ یہ ٹیکسی ڈرائیور اس بات کا گواہ ہے کہ یہ ایک نہایت خطرناک اسلحہ ہے۔ لیکن اقوام متحدہ کے غیر متوقع حالات اور جنگ کے کوارڈینیٹر آیان ہیگلن اس سوال کے جواب میں کہ بین الاقوامی تنظیمیں اس جنگ میں جس میں بچوں کا نشانہ بنایا گیا ہے خاموش کیوں ہیں، خاموش ہو جاتے ہیں، اس سے یہ سوال دوبارہ پوچھتی ہے، لیکن وہ انتظار بھی نہیں کرتی کہ کوئی جواب سنے۔ کیا یہ سب جو یہاں زخمی حالت میں موجود ہیں یا جو مر چکے ہیں، کیا یہ سب اسلحہ لے کر اسرائیل سے لڑ رہے ہیں؟ بش کیوں چپ ہے؟ کوئی اپنی جگہ سے ہلتا کیوں نہیں؟ نہ کوئی یورپی ملک اور نہ ہی کوئی عربی ملک، کوئی بھی کچھ نہیں کہتا۔ ان بچوں نے کیا کیا ہے جو اس طرح ہو جائیں، اور ان کے باپ نے کہ اس کے دونوں پاؤں کٹ جائیں۔ جنگ ایک خوفناک اور نئے مرحلے میں چلی جاتی ہے۔ جنگ کے شروع کے دنوں میں اس کی اصلیت پتہ چل جاتی ہے۔ اسرائیل ایک ایسے دشمن کے ساتھ لڑ رہا تھا جو اس کو نظر نہیں آتا، لیکن وہ اسرائیل کو تباہ کر رہا تھا۔ ایک ایسی جنگ جو مڈل ایسٹ کی طاقتور ترین فوج اور گوریلا جنگ کے لڑنے والے افراد جنہوں نے سیدھے اور الٹے انقلابی دھڑوں کے تجربے کو استعمال کیا تھا کے درمیان لڑائی۔ اسرائیل کے شمالی محاذ کے کمانڈر کے پاس اور کوئی کام نہ تھا کہ بیٹھ کر لبنان میں گرنے والے میزائلوں کے بارے میں جانیں۔ میزائل اس کے پیچھے کی زمینوں پر گرتے تھے یا سمندر میں کسی کشتی کو نشانہ بناتے، ٹیلی ویژن پر اس کو دیکھتا تھا۔ یہی ایک چیز تمام لبنان کو انتقام کے لیے ایک وسیع میدان بنا دے گی۔ لبنان کے بارڈر اولمرٹ کے حکم کے مطابق بند کر دیے گئے، اور تباہ کن بمباری کا مشن لبنان کی عمارتوں کے لیے شروع ہوا۔ حزب اللہ کے راکٹ جنگ کے شروع سے ہی اسرائیلیوں کے لیے خوف کا باعث تھے، ایک ایسا درد جس کی کوئی دوا نہ تھی، لیکن کسی بھی طرح لبنان کے بڑے زخموں کے برابر نہ تھا۔ ہم سب مہمان تھے اور موت سے ڈر رہے تھے۔ ہم کفرہ پہنچے، ایسا لگا جیسے کوئی چیز ہمارے سروں پر گر پڑی ہو۔ کھڑے ہوئے مجھے ایسا لگا کہ میرا پورا جسم خون ہو گیا ہے۔ سر سے پاؤں تک خون نکل رہا تھا، میرا پورا چہرہ جل گیا تھا۔ شاید میری بیٹی یہاں تھی، مجھ سے کہتی ہے، امی بابا کو دیکھیں، ان کا سر دو حصوں میں ہو گیا ہے۔ یہ واقعہ 23 جولائی 2006 کو ہوا۔ تیری گاؤں میں شیتو فیملی کا گھر دسیوں رشتے داروں سے بھرا ہوا تھا۔ وہ لوگ یہاں پناہ لینے آئے ہوئے تھے۔ موت نزدیک ہو رہی تھی اور راشن کم ہوتا جا رہا تھا۔ میرے چچا زاد بھائی کے پاس ایک وین تھی، سب اس میں بیٹھے اور باہر نکل پڑے۔ میرے بھانجے نے ایک سفید ٹی شرٹ پہن رکھی تھی मैंने वो उतरवा कर गाड़ी की खिड़की से बाहर निकाल दिया। मैं उसको हिला रही थी। मेरी भांजी के हाथ में भी एक सफेद कपड़ा था, वो उसको हिला रही थी। हमने गाड़ी की छत और हर मुमकिन जगह पर सफेद कपड़े लगाए हुए थे। मैंने पलटकर पीछे बैठे बच्चों की तरफ देखा, सब कुछ उलट चुका था। बच्चे उतरने लगे और हमें वैन की छत और पीछे से निकालने लगे, क्योंकि वैन का दरवाजा अटक गया था और नहीं खुल रहा था। मेरी बहन का दामाद मर चुका था और उसका सर सीट पर झुका हुआ था। हम क्या करते, सब रो रहे थे। हम कुछ नहीं कर सकते थे। किसी का हाथ नहीं था तो किसी का सर ऐसे हो गया था। हम में से अक्सर मर चुके थे। और हमें बदबख्ती में छोड़कर गमदादा कर गए थे।